आत्मिकता, सत्यता र नैतिकताको सुमार्गमा डोर्याउने तपाई र हाम्रो आफ्नै कार्यक्रम मुक्तिको मार्ग।
आदरणीय श्रोता, यस मुक्तिको मार्ग कार्यक्रममा हार्दिक स्वागत छ। आशा छ यस आत्मिक कार्यक्रमद्वारा जीवनमा आत्मिक आशिष, अलौकिक शान्ति र आनन्द प्राप्त गर्नुहुनेछ र जीवनमा धन्य अनुभव गर्नुहुनेछ। आउनुहोस् श्रोता, मन र आत्माको तयारीको लागि यो मिठो अनि मधुर भजन गीत सुनौ। प्रिय श्रोता मित्र, प्रभु येशु ख्रीष्टको मधुर अनि सामर्थ्य नाममा मेरो जयमसी अनि आजको यो बाइबल अध्ययन कार्यक्रममा हार्दिक स्वागत गर्न चाहन्छु। म आशा गर्दछु आज पनि तपाई सबै तयारीको साथ आइपुगिसक्नु भएको छ बाइबल अध्ययनको लागि। श्रोता, पवित्र धर्मशास्त्र बाइबलको क्रमबद्ध अनि श्रृंखलाबद्ध अध्ययनको क्रममा आज हामी हिब्रू 4:14 लिएर 16 अध्ययन गर्न गइरहेका छौं। ख्रिष्ट लेबी व्यवस्थाका पुजारीहरू भन्दा पनि उक्तम हुनुहुन्छ, अर्थात श्रेष्ठ हुनुहुन्छ। हिब्रू 4:16 शुरू भएर अध्याय 7:28 यो पत्रको लेखक, यो हिब्रूको पुस्तकको लेखक यो देखाउन गइरहेका छन् कि ख्रिष्ट लेबी व्यवस्थाको पुजारी भन्दा श्रेष्ठ वा उक्तम हुनुहुन्छ। यो हिब्रू विश्वासीहरूको निम्ति देख्न अति नै महत्वपूर्ण थियो, किनभने तिनीहरू लेबी व्यवस्थाका आफ्ना प्रधान पुजारीद्वारा, अर्थात् ती पुजारीहरू जसले पहिले पवित्र वासस्थान वा भेट हुने पालमा र पछिबाट मन्दिरमा सेवा गर्दथे, तिनीहरूद्वारा परमेश्वर कहाँ जाने कुरामा अभ्यस्त र चिर परिचित गरिएका थिए। ती पुजारीहरूद्वारा ती यहुदी वा हिब्रूहरूले परमेश्वरतर्फ आफ्नो शपथ वा प्रण बनाउँथे, करार बनाउँथे र आफ्ना बलिदानहरू ल्याउँदथे। प्रभु येशु ख्रिष्ट स्वयं महान प्रधान पुजारी हुनुहुन्छ। पाउल ख्रिष्टको पुजारित्वको बारेमा अति नै धेरै फिक्रीमन साथै उत्साहित थिए र पछाडि हिब्रू 3:1 उसले भने, यसकारण हे पवित्र भाइहरू हो, स्वर्गीय बोलावटका भागीदारहरू हो, हामीले स्वीकार गरेका प्रेरित र महापुजारीहरू अर्थात् ख्रीष्ट येशूलाई ध्यान देऊ। पाउल चाहन्थे कि जसले हिब्रूको पत्र पढिरहेका छन् तुरुन्तै हाम्रा प्रधान पुजारीलाई ध्यान दिए, अनि यो नै हिब्रूको पुस्तकमा बाँकी धेरै अध्यायमा उसको विषय हुन गइरहेको छ। निश्चय नै यस महान सत्यताको पनि लागू छ। हिब्रू 4:14 लेखिएको छ, 4:14, आकाश छिचोलेर जानुभएका परमेश्वरका पुत्र येशु हाम्रा महान प्रधान पुजारी हुनुभएको हुनाले हामीले पक्कासँग स्वीकार गरेको यो विश्वास थामिराखौं। हाम्रा प्रभु ख्रीष्ट महा पुजारी हुनुहुन्छ, उहाँ मध्यस्थ हुनुहुन्छ जसद्वारा हरेक विश्वासीसँग परमेश्वर कहाँ जाने व्यक्तिगत अधिकार छ, व्यक्तिगत पहुँच छ। लेखिएको छ, स्वर्गीयहरूमा भएर
जानुहुने हाम्रा एक महान पुजारी हुनुहुन्छ, अर्थात आकाश छिचोलेर जानुभएका हाम्रा महान प्रधान पुजारी। मित्र, म तपाईहरूलाई यो बताउन चाहन्छु कि प्रभु येशु ख्रिष्ट पुजारी हुन्नथ्यो जब उहाँ पृथ्वीमा हुनुहुन्थ्यो। शास्त्रमा उहाँले कुनै प्रकारको भेटी वा बलिदान चढाउनु भएको समय त्यो समय थियो, अनि निश्चय नै उहाँलाई आफै स्वयंको लागि बलिदान बनाउन आवश्यक थिएन। जब सिमोन पत्रुसलाई माछा पक्रेर त्यसको मुखबाट सुनको सिक्का निकाल्न भन्नुभयो ताकि उहाँले मन्दिरको कर तिर्न सकुन् जुनबाट पुजारीहरू मुक्त थिए वा त्यो गर्नु पर्दैनथ्यो। अर्को शब्दमा पुजारीहरूले कर तिर्नु पर्दैनथ्यो, त्यो मनाही थियो, तर उहाँले त्यो गर्नुभयो अर्थात कर तिर्नुभयो। अनि म सोच्दछु यो स्पष्ट छ कि उहाँ यो पृथ्वीमा पुजारी हुनुहुन्नथ्यो। पुजारी बन्न तपाईँ हारूनको वंशबाट जन्मनु पर्ने थियो, अर्थात लेवीको कुलबाट। प्रभु येशु यहुदाको कुलका सदस्य थिए, उहाँ पुजारी वंशमा हुनुहुन्नथ्यो, उहाँ राजकीय वंशमा हुनुहुन्थ्यो। जब उहाँ यो पृथ्वीमा हुनुहुन्थ्यो उहाँ परमेश्वरको निम्ति बोल्नलाई अगमवक्ताको वा भविष्य वक्ताको रूपमा आउनुभयो, र उहाँ स्वर्गीयमा एक पुजारीको रूपमा परमेश्वरको सामुने हामीलाई प्रतिनिधित्व गर्न पुनः फर्किजानुभयो। उहाँ पुजारी तब बन्नुभयो जब उहाँ स्वर्गीयमा जानुभयो। उहाँ यहाँ पृथ्वीमा हामीलाई बचाउन उद्धार गर्न मर्नुभयो, र उहाँ त्यहाँ स्वर्गीयमा हामीलाई निरन्तर बचाइराख्न जीवित हुनुहुन्छ। यो सत्य हो कि जब उहाँ यहाँ पृथ्वीमा हुनुहुन्थ्यो उहाँले आफै स्वयंलाई क्रुसमा अर्पण गर्नुभयो, क्रुसमा दिनुभयो, र त्यो पुजारीको काम हो र तपाईँ र मलाई प्रतिनिधित्व गर्न पुजारी बन्न उहाँले तबसम्म पर्खनु परेको थियो जबसम्म उहाँ स्वर्गमा फर्केर जानु भएन। ख्रिस्टसँग तीन प्रकारका कार्यभार वा पद छ। पहिलो, उहाँ भविष्य वक्ता अगमवक्ता हुनुहुन्थ्यो जब उहाँ करिब 2000 वर्ष पहिले पृथ्वीमा आउनुभयो, यो अतीत वा भूत हो। अनि दोस्रो पद, आज पुजारी उहाँ हुनुहुन्छ, त्यो चाहिँ वर्तमानको लागि हो। र तेस्रो, उहाँ कुनै दिन राजाको रूपमा शासन गर्न आइरहनु भएको छ, त्यो चाहिँ भविष्यको लागि हो। र उहाँले ती तीनै महान कार्यभार वा पदको ओगट्नुहुन्छ, र उहाँ यो हिब्रूहरूको निम्ति महान विषय हुनुहुन्छ। पद 14 अन्तिम खण्डमा लेखिएको छ, हामी आफ्नो अंगीकारलाई बलियो गरी पक्रिराखौं, अर्थात हामीले पक्कासँग स्वीकार गरेको यो विश्वास थामी राखौं। वास्तवमा लेखक यो गर्न हामीलाई आज्ञा गर्दछन्। यो कुराको ध्यान दिनुहोस् कि लेखक यो भन्दैनन् हामी आफ्नो उद्धारलाई बलियो गरी पक्रिराखौं, थामी राखौं। उनी हाम्रो उद्धारको बारेमा यहाँ कुरा गरिरहेका छैनन्, तर हाम्रो साक्षी र हाम्रो गवाही दिने कुराको बारेमा कुरा गरिरहेका छन्। उनी ख्रिष्टको लागि हाम्रो जीवनयापनको बारेमा बोलिरहेका छन्। ख्रिष्ट हामीलाई बचाउन मर्नुभयो र उहाँ स्वर्गमा हामीलाई बचाइराख्न र हामीलाई असल साक्षी दिन योग्य बनाउन जीवित हुनुहुन्छ। कोही कोही मानिसहरू भन्दछन् म मसीह जीवन जिउन सक्दिन, यो कठिन छ, गाह्रो छ। मित्र, तपाईँको निम्ति मसँग समाचार छ। यो सत्य हो कि तपाईँ मसीह जीवन, विश्वासी जीवन जिउन सक्नुहुन्न, र परमेश्वरले तपाईँलाई कहिले पनि मसीह जीवन जिउन भन्नुभएको छैन। म यस कुरामा धन्यवादी छु कि उहाँले कमसे कम मलाई त्यो गर्न भन्नुभएन, किनभने मैले यसको कोसिस गरे र यसले कति पनि काम खाएन। यो हामी आफ्नै सामर्थ्यमा, शक्तिमा, योग्यतामा गर्न सक्दैनौ, तर उहाँ यही भन्नुहुन्छ, हामी यो उहाँद्वारा जीवनयापन गर्न सक्छौ। उहाँद्वारा, उहाँ माथि स्वर्गीयमा हुनुहुन्छ ताकि हामी हाम्रो अंगीकारलाई, विश्वासको स्वीकारलाई थामी राखौं र हाम्रो साक्षीलाई थामी राखौं। जब हामी 11 अध्यायमा आउँछौ हामी विश्वासका वीर विरंगनाहरूको बारेमा देख्नछौ। तिनीहरूको बारेमा पढ्नेछौ जुनले देखाउँछ कि विश्वासले सम्पूर्ण युगमा मानिसहरूका जीवनमा के कस्तो काम गरेको छ। त्यहाँ सूचित गरिएका सबैसँग असल साक्षी थियो। तिनीहरूको असल साक्षी विश्वासद्वारा थियो। तिनीहरू विश्वासद्वारा जिए। अनि पन्ध्र पदमा लेखिएको छ, किनकि हाम्रा प्रधान पुजारी हाम्रो दुर्बलतामा हामीसँग सहानुभूति देखाउन नसक्ने हुनुहुन्न, तर हामी जस्तै उहाँ सबै कुरामा परीक्षित हुनुभयो र पनि पापरहित हुनुहुन्थ्यो। ख्रिस्ट परीक्षित हुनुभयो तर पापरहित हुनुहुन्छ। उजाड स्थानमा येशूको परीक्षामा उहाँ गिर्न वा पतन हुन सक्नु हुन्नथ्यो, किनभने उहाँ ईश्वर मानिस हुनुहुन्थ्यो। अर्को शब्दमा मानव चोलामा आउनुभएको स्वयं ईश्वर परमेश्वर हुनुहुन्थ्यो। उहाँले भन्न सक्नुभयो युहान्ना 14 अध्यायको 30 पदमा, किनकि यस संसारको शासक आउँदैछ अनि ममा त्यसको केही पनि छैन। शैतानले तपाईँ र ममा पनि केही कुरा पाउँदछ, तर त्यसले येशू ख्रीष्टमा केही पनि पाउन सकेन। श्रोता, येशू ख्रीष्ट परीक्षित हुनुभयो तर पनि पापरहित हुनुहुन्छ। उहाँ परीक्षामा गिर्नु भएन, लड्नु भएन, पतित हुनु भएन। हजुर, उहाँ परीक्षित हुनुभएकोले गर्दा उहाँ जान्नुहुन्छ कि हामी कस्तो महसुस गर्दछौ, हाम्रो दिलमा हाम्रो हृदयमा के बितिरहेको छ। हामीसँग महापुजारी प्रधान पुजारी हुनुहुन्छ जसले हामीलाई हाम्रा व्यथाहरू हाम्रा कुराहरू बुझ्नुहुँदछ। मैले सधैँ यो महसुस गरे कि इसरायल राष्ट्रको लागि हारूनको मृत्यु एक अर्थमा मूसाको मृत्युभन्दा ठूलो महत्वको कुरा थियो। हारून ती इसरायलीहरूका महापुजारी थिए, प्रधान पुजारी थिए। धेरै इसरायलीहरू हारूनसँग हुर्के बढे र केटाकेटी हुँदा उसँग खेले र उसँग उजाड स्थान मरुस्थलको यात्रामा गए। तिनीहरू हारून कहाँ गएर भन्न सक्थे, हेर हारून, मैले यो फल्ला फल्ला गरे र मैले त्यो नगर्नु पर्ने थियो र मैले आफ्नो बलिदान ल्याएको छु यहाँ। अनि हारून तिनीहरूसँग सहानुभूति देखाउन सक्थे। उसले जान्दथ्यो कि तिनीहरूले के महसुस गरे, तिनीहरूको जीवन के कस्तो छ, तिनीहरूका हृदयमा के गुजरिरहेको थियो। उनी एकदमै राम्ररी जान्दथे। तर जब हारून मरे, म कल्पना गर्दछु कि तिनीहरू यस कुरामा विचलित भए, यो सोच्दै कि त्यो हारूनको छोरा नयाँ प्रधान पुजारीले तिनीहरूका हृदयको व्यथाको हृदयको धड्कनको बुझ्न सक्छन् या सक्दैनन्, के उनी सहानुभूति देखाउन र सहायता गर्न योग्य हुन्छन्। हामीसँग महापुजारी प्रधान पुजारी हुनुहुन्छ जो सधैँ उपलब्ध हुनुहुन्छ र उहाँले हामीलाई बुझ्नुहुन्छ, हाम्रो भावनाको बुझ्नुहुन्छ, किनकि उहाँ स्वयं यस संसारमा सबै परीक्षामा भएर गुजरिनुभयो। म जान्नुहुन्थ्यो कि भोका प्यासा तिर्खा भनेको के थियो। उहाँ जान्नुहुन्थ्यो कि दुःख कष्ट पीड़ा के थियो। उहाँ जान्नुहुन्थ्यो कि हृदय टुटिनु के थियो। तपाईँलाई थाहा छ, येशु रुनुभयो, भनेको छ पन्ध्र पदमा, किनकि हाम्रा प्रधान पुजारी हाम्रो दुर्बलतामा हामीसँग सहानुभूति देखाउन नसक्ने हुनुहुन्न, तर हामी जस्तै उहाँ सबै कुरामा परीक्षित हुनुभयो र पनि पापरहित हुनुहुन्थ्यो। हेर्नुहोस् यहाँ, अनि 16 पदमा लेखिएको छ, यसकारण साहससँग अनुग्रहको सिंहासन नजिक जाऊ र खाँचोको समयमा सहायता पाउनलाई कृपा र अनुग्रह प्राप्त गर्न सकौं। लेखिएको छ, यसकारण हामी साहससँग अनुग्रहको सिंहासनको नजिक जाऊ। हामी प्रभु येशु ख्रीष्टसँग स्वतन्त्र रूपमा आजादी रूपमा बिना डर बिना भय बिना संकोच बात गर्न सक्छौ। म उहाँलाई ती कुराहरू भन्छु जुन कुरा म तपाईँलाई भन्न सक्दिन। उहाँले मलाई र मेरो भावना बुझ्नुहुन्छ। उहाँ मेरो कमजोरीको दुर्बलताको जान्नुहुन्छ र मेरा तमाम कुरा उहाँलाई म बताउँछु। मलाई कुनै डर छैन, भय छैन, शर्म छैन त्यसको लागि। म उहाँसँग अति नै खुला हृदयसँग हुन सिकेको छु। म उहाँलाई ती सारा कुरा बताउँछु जुन मेरो हृदयमा छन्। म मेरो हृदय उहाँको सामने उदाङ्गो पार्न सक्छु। त्यसकारण हामीले प्रार्थना गर्दा प्रयोग गरिएका सुन्दर शब्दका प्रार्थनाहरू र अति नै आत्मिक सुनिने प्रार्थनाहरू उहाँको निम्ति त्यति धेरै आकर्षक वा प्रभावशाली छैनन्। विशेष गरेर जब हामी हाम्रा हृदयहरूमा र जीवनहरूमा भएका पापहरूलाई छोपछाप गर्न प्रयत्न गरिरहेका हुन्छौं, त्यही नै एक कारण हो हाम्रो प्रार्थना सभाहरू त्यति धेरै फलदायक वा फलवन्त छैनन्। हामी उहाँका हृदयमा केही कुराहरू छिपाएर आउँदछौं, लुकाएर आउँदछौं र बाहिर चाहिँ देखावटी रूपमा अति नै ठूला राम्रा राम्रा आत्मिक प्रार्थनाहरू गर्दछौ। लेखिएको छ, त्यसकारण हामी साहससँग अनुग्रहको सिंहासनको नजिक जाउँ। परमेश्वरको सिंहासन अनुग्रहको सिंहासन हो। अघि चाहिँ दण्डको सिंहासन, त्यो अहिले कृपासन अनुग्रहको सिंहासन भएको छ। र दोस्रो कुरा देख्छौ, कृपा पाऊ, दया पाऊ। हामीलाई प्रशस्त कृपा र दयाको आवश्यक छ, अनि उहाँसँग ती प्रशस्त दया र कृपा छ। त्यसपछि अन्तिम खण्डमा देख्छौ, अनि खाँचो पर्दा सहायता पाउनलाई अनुग्रह प्राप्त गरौ। खाँचोको समयमा सहायता पाउनलाई कृपा र अनुग्रह प्राप्त गर्न सकौ। श्रोता, हामीलाई प्रशस्त अनुग्रहको र दयाको खाँचो छ। हामी दया पाउन र खाँचो पर्दा सहायता पाउनलाई अनुग्रह प्राप्त गर्न सक्छौ। उहाँमा दाउदले लेखे भजन संग्रह 23 अध्यायको एक पदमा, परमप्रभु मेरो गोठाला हुनुहुन्छ, मलाई कुनै कुराको खाँचो हुँदैन। किन? किनभने परमप्रभु मेरो गोठालो हुनुहुन्छ, मसँग माथि स्वर्गीयमा प्रधान पुजारी हुनुहुन्छ र म उहाँ कहाँ मेरो गोठालाको रूपमा जान सक्छु। तर के तपाईँ आजसम्म उहाँ कहाँ जानुभएको छ? उहाँले के भन्नुभयो? के तपाईँले उहाँलाई भन्नुभयो कि तपाईँ उहाँलाई प्रेम गर्नुहुन्छ? के तपाईँले उहाँको सामने आफ्नो पापहरूको प्रस्ताव गर्नुभएको छ? त किन तपाईँ त्यो गर्नुहुन्न? उहाँले पहिले नै त्यसको जान्नुहुन्छ, तैपनि उहाँलाई किन व्यक्तिगत रूपमा बताउनुहुन्न? उहाँका स्वतन्त्र साथ जानुहोस् र उहाँसँग कुरा गर्नुहोस्। त्यहाँ खाँचो पर्दा सहायता पाउनलाई अनुग्रह र कृपा छ उहाँमा।
प्रिय श्रोता, यो प्रसारण मार्फत यो अवगत गराउन चाहन्छौ कि प्रभुको सेवाको लागि यहाँहरूको साझेदारी नित्यन्त आवश्यकता छ। यहाँहरूले प्रार्थनाको साथसाथै आर्थिक सहायता गर्न अनुरोध गर्दछौ। तपाईँहरूको सानो भन्दा सानो भेटी किन नहोस्, हामी प्रभुको नाममा स्वीकार गर्नेछौ। प्रभुको सेवाको लागि तपाईँहरूको यो सानो लगानीले कसैको जीवनमा भिन्नता ल्याउँछ अनि प्रभुको महिमा हुन्छ। प्रभु तपाईँहरूलाई महान गरी आशिष दिनुहुनेछ। इच्छुक श्रोताहरूले तपाईँको इच्छा भेटी हाम्रो ठेगानामा पठाउन सक्नुहुन्छ, जुन ठेगाना हामी कार्यक्रमको अन्तमा दिनेछौ। श्रोता, अहिले भर्खरै तपाईँले TWR नेपालद्वारा सञ्चालित आत्मिक कार्यक्रम मुक्तिको मार्ग सुनिरहनु भएको थियो। श्रोता, आजको यो कार्यक्रम सुनेर तपाईँलाई कस्तो लाग्यो? यदि यो कार्यक्रम सुनेर मनमा कुनै खुल्दुली वा कुनै प्रतिक्रिया अर्थात सुझावहरू छन् भने हामीलाई पत्रद्वारा लेख्न सक्नुहुनेछ। हामी हृदयदेखि नै स्वागत गर्नेछौ, स्वीकार गर्नेछौ। साथै बाइबल सम्बन्धित प्रचारहरू, कार्यक्रम सारिणीहरू हामी अनुरोधमा पठाउन सक्छौ। अनि तपाईँसँग कुनै प्रार्थनाको विषय छन् भने, हामीले तपाईँको लागि प्रार्थना गरेको चाहनुहुन्छ भने, प्रभुमा आफ्नै परिवार सम्झेर हामीलाई पत्रमा लेख्न सक्नुहुनेछ। तपाईँको लागि हामी प्रभु येशूसँग प्रार्थना गर्नेछौ। अधिक जानकारी र पत्रचारको लागि हाम्रो ठेगाना यस प्रकार छ: कार्यक्रम मुक्तिको मार्ग, जीपीओ नम्बर 8975, ईपीसी 2561, काठमाडौँ। ठेगाना एकपल्ट सुनुहोला: कार्यक्रम मुक्तिको मार्ग, जीपीओ नम्बर 8975, ईपीसी 2561, काठमाडौँ। हाम्रो इमेल एड्रेस हो TWR नेपाल @yahoo.com। साथै यस नम्बरमा एसएमएस गर्न सक्नुहुन्छ। सक्नुहुनेछ 98 4 7 3 5 6 7 9 98 4 7 0 3 5 6 7 9। हुन्छ श्रोता, आजलाई हामी बिदा चाहन्छौ। अर्को कार्यक्रममा हामी पुनः भेट्नेछौ। तबसम्मलाई नमस्कार।
यो जी